نحمده ونصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم في القلب ایک بہت اہم مسئلہ ہے جو ہمیں یا پھر ہماری آئندہ آنے والی نسلوں کو جو ہے اس کا سامنا کرنا پڑے گا, لیکن اس مسئلے کے بارے میں اتنی زیادہ بات چیت وغیرہ نہیں ہوتی جس حساب سے ہونی چاہیے. اور اسی مسئلے کو لے کے ہمارے پیارے آقا دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا صحابہ کرام کو کہ میں یہ مسئلہ تم لوگوں کو بار بار اس لیے اکثر بولتا رہتا ہوں, بتاتا رہتا ہوں, کہیں تم لوگ بھول نہ جاؤ. لیکن صحابہ کرام بھولنے والی نہیں تھی, لیکن اصل میں وہ ان کی اصلاح نہیں تھی, ہمیں سمجھانا تھا اس مسئلے کی اہمیت. وہ مسئلہ کیا ہے؟ وہ دجالی فتنہ, جو دجال کے بارے میں سنتے رہتے ہیں لوگ کہ دجال آئے گا, لیکن وہ کیا پھر معاملات ہوں گے, کیا حالات ہوں گے. جس میں بہت سے لوگ جو ہوتے ہیں غلو کرتے ہیں, بڑھا چڑھا کے پتنی کون کون سے قصے کہانیاں دیو مالائی کہانیاں بنا دی اس کو, جو قرآن اور حدیث سے ثابت بھی نہیں ہے, الٹی سیدھی باتیں یا وہ یہودیوں کی روایتیں ہوتی ہیں اس کو بنیاد بنا کے بات کرتے ہیں, یا کوئی کچھ لوگ سرے سے مانتے ہی نہیں. اور کچھ جو جاہل لوگ تھے جو بعض تنظیموں کے لیڈر بھی بنے ہیں, لوگوں نے اللہ والا سمجھتے ہیں اور صاحب علم سمجھتے ہیں, انہوں نے تو اپنی کتابوں میں یہ تک لکھ دیا کہ 1350 سال ہو گئے, وہ سب 1350 سال ہی جب انہوں نے یہ بات کہی. آپ صلی اللہ علیہ وسلم کو دنیا سے رخصت ہوئے, لیکن ابھی تک تو دجال وجال کا پتہ ہی نہیں ہے, یہ سب بیکار بات ہے, ایسا کچھ بھی نہیں, یعنی حدیث مبارکہ کا انکار کر دیا. تو افراد اور تفریق کا باب لوگ شکار ہیں, لیکن بھائی بحیثیت مسلمان ہمارا ایمان ہے, یؤمنون بالغیب, ہم ایمان لائیں غیب کے اوپر چھپی ہوئی باتیں پہ, جس کی خبر اللہ تعالیٰ نے اور ہمارے نبی پاک آقا دو جہاں صلی اللہ علیہ وسلم نے ارشاد فرما دی, وہ چیزیں لازمی ہو کر رہیں گی اور اس پہ ہر مسلمان کا 100% یقین ہے, صرف منافق ایسا ہوگا جس کو یقین نہیں ہوگا ان باتوں کا اور اس میں اشکالات نکالے گا. بہرحال ابھی اس موضوع کو نہیں چھڑنا. تو دجال کے اوپر جب بات چل رہی ہے تو اس کی کچھ ترتیب بھی آئی ہے, کچھ کہیں ترتیب آئی ہے کہ کون سا مرحلہ کون سی بات کس ترتیب سے ہوگی, کچھ چیزیں ایسی آئی ہیں جس کی ترتیب نہیں ہے. تو بہت سے لوگ اس کو زبردستی آگے پیچھے ملا کے ایک سیریل بنانے کی کوشش کرتے ہیں, تو ایسا نہیں ہے. بس اس کو ان حد تک معاملات کو اس حد تک کس نظر سے دیکھنا چاہیے, جو ترتیب آپ صلی اللہ علیہ وسلم نے بتا دی بس اس پر آدمی ایمان لائے. کچھ نہیں پتا اس ترتیب کے بعد جو بات کون سا واقعہ پہلے اور کون سا بعد میں اور کون سا پہلے. تو اصل مسئلہ یہ نہیں نہ جھگڑے میں پڑنا چاہیے, اصل کو دیکھنا چاہیے کہ فتنے شروع ہوں گے, اور اگر اللہ نہ کرے ہمارے ان فتنوں میں واسطہ پڑ گیا, اس وقت ہم یا اپنی اولادوں کو, ہماری یا ہماری جو اولادیں ہوں گی اس وقت ہم نے کتنا تیار کیا تھا اس واقعے کے لیے, اپنے آپ کو یا اپنے گھر والوں کو اپنی اولادوں کو, یہ دیکھنا ہے. اس سے بچاؤ کی تدبیریں کیا ہوں گی, ہم روک نہیں سکتے. جو اللہ رسول نے جو باتیں کہہ دی وہ کر رہیں گی, ہماری ڈیوٹی ہمارا کام صرف یہ ہے جو اللہ رسول نے فرمایا کہ بحیثیت مسلمان تمہاری اس وقت کیا ذمہ داریاں ہونی چاہیے اور تم کس طرح فتنوں سے بچو گے. جب دجال کے فتنے کے اوپر جب آپ صلی اللہ علیہ وسلم بات کیا کرتے تھے, ہمارے پیارے آقا دو جہاں صلی اللہ علیہ وسلم ارشاد فرماتے تھے, فرماتے تھے کہ حضرت آدم علیہ السلام سے لے کے اور قیامت تک اس سے بڑا کوئی فتنہ اللہ پاک نے رکھا ہی نہیں, اور ہر نبی نے جتنے انبیاء کرام ہیں انہوں نے دجال کا ذکر کیا, لیکن فرمایا کہ دجال جو ہے پھر میری امت کے آخر میں آئے گا قرب قیامت میں, یہ اتنا فتنہ ہے. اور جب آپ صلی اللہ علیہ وسلم دجال کے بارے میں بتاتے تھے تو صحابہ کرام خوف زدہ ہو جائے کرتے ہیں, ڈر جائے کرتے ہیں, سہم جائے کرتے ہیں. سوال یہ پیدا ہوتا ہے صحابہ کرام تو ڈرنے والے نہیں تھے, بڑی بڑی جنگوں سے نہیں ڈرے, نہ موت سے ڈرے, نہ جنگ سے ڈرے, جان مال بخش سب اللہ کو فدا کیا, صحابہ کرام کیوں ڈر رہے ہیں؟ یہ ڈر موت کا ڈر نہیں تھا, جن بھوت کا ڈر نہیں تھا, ہماری طرح سے وہ لوگ ڈرپوک نہیں تھے صحابہ کرام. بچے وہ سائڈ میں جب بٹھا لیں اپنے پاس میں, نظر پڑتی ہے بار بار, ہمارے بزرگوں کا طریقہ یہی رہا کہ جو چھوٹے بچے ہوتے تھے ان کو سائڈ میں بٹھاتے تھے. کیا بات ہوگی, تو صحابہ کرام ڈرتے نہیں تھے. کیا ان کو موت کا ڈر تھا؟ جب ان کو موت کی دھمکیاں دی جاتی تھی صحابہ کرام کو, تو وہ کفار کو یہ فرمایا کرتے تھے, صحابہ کرام جس طرح تم لوگ خمر شراب سے محبت رکھتے ہو اس طرح ہم لوگ موت سے محبت رکھتے ہیں, تم ہمیں کیا ڈرا لو, جیسے تم شراب کے عاشق ہو موت کے عاشق ہو. تو صحابہ کیوں ڈریں گے بھائی؟ یہ ڈر کون سا تھا؟ علماء مشائخ فرماتے ہیں یہ ڈر تھا گمراہی کا ڈر, خاتمہ کفر پر ہونے کا ڈر, یہ مسلمان کفر میں چلے جائیں گے. موت کا خوف نہیں تھا, جن جیسی کوئی چیز خوف نہیں تھی ان کو, صحابہ ڈر یہ تھا کہ امت مسلمہ کا کیا ہوگا, لیکن اب شریعت کافر ہو جائے گی مسلمانوں کی, ایمان والوں میں یہ خوف تھا, ایمان ہی رہے گا تو کیا پھر بچا. تو صحابہ کرام کو یہ ڈر تھا. بارہ, تو جب امام مہدی علیہ السلام کے بارے میں ہمارے پیارے آقا دو جہاں صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ وہ میری بیٹی فاطمہ کے لخت جگر میں سے ہوں گے, ان کی اولاد میں سے ہوں گے, میرے اہل بیت میں سے ہوں گے اور حسنی ہوں گے, حضرت امام حسن رضی اللہ عنہ کی اولاد میں سے ہوں گے, اور جب یہ ان کا ظہور ہو تو تم لوگ ان کا ساتھ دینا, ان کے ہاتھ پر بیعت کرنا, ان کو اکیلا مت چھوڑنا, اور اگر تمہیں اس زمن میں اتنی تکلیفیں بیچ میں ان تک پہنچنے کی نہیں, اگر تمہیں برف کے پہاڑ کے اوپر تمہیں گھٹنوں کے بل رگڑ کے بھی جانا پڑے تو تم ان کے لشکر میں جا کے ملنا, اس کا گھر میں بیٹھنا جائز نہیں ہوا. وہ اتنا خطرناک معاملہ ہوگی کہ وہ ہمارے نہیں نکلیں گے, امت مسلمہ کی نہیں نکلیں گے, وہ اپنے نہیں نکلیں گے, وہ تو ہمارے لیے نکل کے اپنی جان کی بازی لگا رہے ہیں اور ہم گھر میں پڑے ہوئے سوتے پڑے رہیں گے, تو ایمان نہیں رہے گا, ختم رخصت ہو جائے گا ایمان. تو یہ بڑا حساس معاملہ ہے. تو آپ صلی اللہ علیہ وسلم ارشاد فرمایا برف کے پہاڑ کے اوپر اگر گھسٹ کے بھی جانا پڑے جانا, مطلب راہ میں کتنی مشکلات ہیں. کچھ علماء کرام نے فرمایا کہ جب حضرت امام مہدی علیہ السلام کو ظہور ہوا تو پھر حقیقت میں ایسا بھی ہو سکتا ہے کہ ویدر چینج ہو جائے اور آپ کو برف کے پہاڑ نظر آئے پھر اس کے اوپر سے جانا پڑے آپ کو, دونوں باتوں کا احتمال ہے. بہرحال تو جب حضرت امام مہدی علیہ السلام کو جو تلاش کریں گے, سات علماء اور مشائخ نے کتاب المستند حوالوں کے ساتھ لگا, سات ممالک سے بڑے بڑے علماء اور مشائخ آئیں گے, جو علماء کرام ہوں گے وہ عام عالم نہیں ہوں گے بلکہ وہ شیخ طریقت بھی ہوں گے, عالم بھی ہوں گے اور شیخ طریقت بھی ہوں گے, اولی اللہ میں سے ہوں گے اور شریعت اور طریقت کے جامع ہوں گے, اللہ نے ان کو نظر دی ہوگی جس کو پہچانیں گے امام مہدی علیہ السلام کو. تو یہ مکہ شریف میں آئیں گے, اس میں مختلف ان کو ہو سکتے ہیں جو بھی ہوں, اس کا تو نہیں کہہ سکتے, لیکن اسلامی والے کے سات ملکوں سے آئیں گے جو, اور ان کے ساتھ جو ان کے مریدین ہوں گے جو بیٹھے ہوئے ان ساتوں مشائخ کے, ان کی تعداد تقریباً 310 کے قریب ہیں, یہ وہاں پہنچے گئے. اب دیکھیں یہی بات پھر گھوم پھر کے آتی ہے, یہاں بھی اولیاء اللہ کا پیری مریدی کا اللہ والوں کا ذکر آ گیا, بیعت کا ذکر آ گیا, کہ عام لوگ نہیں ہوں گے بھائی, وہی بات جو سلسلے والے ہوں گے کسی اللہ والے سے تعلق ہوگا, وہ شیخ اور وہ مرید جو مجاہد بنے گا آگے چل کے, 310 کی تعداد ہوگی. پھر یہ لوگ مکہ شریف جائیں گے اور پھر تلاش کریں گے حضرت امام مہدی علیہ السلام کو, تلاش کریں گے تو ان کو نظر آ جائے گی ایسی حیثیت, ماشاء اللہ حسین و جمیل چہرہ, لمبے لمبے گھنے سیاہ بال, آپ صلی اللہ علیہ وسلم نے ان کی نشانی بتائی تھی, ان کا نام محمد ہوگا, ان کے والد کا نام عبداللہ ہوگا اور ان کی والدہ کا نام آمنہ ہوگا, کھڑی ان کی ناک ہوگی ماشاء اللہ, چہرے پر حسن ہوگا, کشادہ پیشانی ہوگی, پہلی بات ہے آل رسول ہو, بی بی فاطمہ رضی اللہ عنہ کی اولاد ہو تو کیا حسن ہوگا, لاکھوں میں اگر کھڑا کر دیں اور کوئی نہ بھی بتائے تو آدمی کہہ دے گا بھائی یہ تو کوئی دوسری شخصیت لگ رہی ہے نا, اور پھر ان کو پہچاننے والی بھی صاحب نظر اولی اللہ, پھر وہ آ کے کہیں گے کہ آپ ہی امام مہدی ہیں, وہ کہیں گے نہیں تم لوگوں کو غلط فہمی ہو رہی ہے, میں تو ایک انصاری ہوں, جھوٹ نہیں بولیں گے, انصاری تو نہیں ہوں, انصاری ہوتا ہے دین کی مدد کرنے والا, دین کی مدد تو کریں گے, منہوں انداز میں سمجھیں گے میں تو ایک انصاری ہوں, دین کا مددگار ہوں, تم لوگوں کو غلط فہمی ہوگی, لیکن بار بار علماء اور مشائخ کا دل ان کی طرف جائے گا, نہیں یہ چھپا رہے ہیں. پھر یہ وہاں سے تشریف لے جائیں گے, چلے جائیں گے مکہ شریف, حرم شریف چھوڑ کے مدینہ آ جائیں گے, بہت تلاش کریں گے, پھر یہ ساتوں لوگ اللہ والے پھر دوبارہ مدینہ جائیں گے, پھر یہ مدینہ سے پھر مکہ آ جائیں گے, تو اس طرح 2-3 دفعہ ایسے ایسے ہوگا. دیکھیں اب اس میں کیا راز ہے, کیوں اپنے آپ کو ظاہر نہیں کر رہا ہے حضرت امام مہدی علیہ السلام, یہاں یہ بتانا مقصود ہے جو صاحب جو منصب والے لوگ ہوتے ہیں جن کا کوئی مقام ہوتا ہے वो अपने आप को छुपाते हैं, वो दावे नहीं करते। आज कितने जाली इमाम मेरी अपने आप को बोलते हैं, क्योंकि ये भी जाली फितनों में से हदीसों मुबारक में कि हजरत इमाम मेरी अलैहिस्सलाम के ज़ुहूर से पहले बहुत जाली दावेदार निकलेंगे, मुद्दई निकलेंगे, मैं इमाम मेरी हूँ, मैं इमाम मेरी हूँ। तो इस ये वाक्य बता रहे, जो सच्चा आदमी होगा तो वाकई होंगे, वो तो छुपाएंगे, और भी कई राह हो सकते हैं। फिर उसके बाद क्या हुआ, जब दो तीन दफा ऐसा होगा, फिर जब ये सातों अल्लाह वाले आलिम शेख शरीयत और तरीकत इनको देखेंगे, फिर ये हजरत असद के पास बैठ के इमाम मेहदी अलैहिस्सलाम जो है अपना गाल रगड़ रहे होंगे, रो रहे होंगे फूट फूट के, अपना चेहरा गाल रगड़ेंगे रोते, और उम्मत के लिए रो रो के दुआएं कर रहे होंगे, क्योंकि उस वक्त बहुत बुरी हालत होगी मुसलमान को, बीवी हो रही है इससे ज्यादा क्या बुरी हालत होगी, अल्लाह अल्लाह रहम फरमाए, पत्नी आगे और क्या होगा। तो उसके बाद फिर सातों उलमा समझ जाएंगे ये छुपा रहे हैं, अल्लाह ने उनको फिरासत दी, फिर वो कहेंगे कि देखें आपको अल्लाह का वास्ता, अगर आप इमाम मेहदी हैं तो अपनी हैसियत को वाजे करें, याद रखिए अगर जितने मुसलमानों का खून बह रहा है और आपने हमारी मदद नहीं की और हमें बैत नहीं किया, तो फिर उन सारे मुसलमान जो शहीद हो रहे हैं उनका वबाल गुना आपके सर आएगा। फिर वो देवी फरमाएंगे इमाम मेहदी अलैहिस्सलाम हजरे असद और मुकाम इब्राहिम के दरमियान बैठ के फरमाएंगे, आओ फिर मेरे पास, जोश में फरमाएंगे, आओ फिर, और फिर जीने मरने का ऐद करो, आओ फिर मौत पर बैत करो, जिहाद पर बैत करो। फिर उसके बाद ये सातों मशाइख और उनके 310 मुरीदीन वो बैत होंगे, और आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि शाम से तकरीबन 40 अब्दाल होंगे जो उस वक्त आएंगे, और इमाम मेहदी अलैहिस्सलाम के हाथ पर उस बैत होंगे और लश्कर में शामिल होंगे, और कुतुब और इराक में भी मुख्तलिफ किस्म के वली अल्लाह होंगे, मुख्तलिफ मनसब के, वो भी फिर आएंगे, वो भी फिर बैत होंगे, और फिर जिहाद पर बैत होगी, और फिर लश्कर तश्कील दिया जाएगा, फिर उसके बाद क़िताल शुरू होगा, और उस वक्त सबसे पहले इमाम मेहदी अलैहिस्सलाम के खिलाफ लड़ने वाला जो हीरो होगा, ना ईसाइयों को होगा, ना यहूदियों को होगा, ना काफिरों को होगा, सबसे पहले मुसलमानों को होगा, मुनाफिकीन को होगा, सबसे पहले वो लड़ने के लिए आएंगे, और उनका जो लीडर होगा उसका नाम होगा अब्दुल्ला सुफियानी, और वो बगैर मुसलमानों की तंजीम का एक लीडर होगा, जिसको यहूदी सपोर्ट कर रहे होंगे, और उसको दुनिया में हीरो बना के पेश करेंगे, मुसलमानों का बहुत बड़ा कायद बना के पेश करेंगे, और कुछ उससे ऐसे काम दिए जाएंगे, ऐसी स्पीच करवाई जाएगी कि दुनिया हैरान हो जाएगी, लोग उसे पता नहीं क्या क्या इनामात और अलकाबात से नवाजेंगे, जब देखेंगे कुफार के इसकी हैसियत एक बहुत ऊंची हो गई है वर्ल्ड ऑर्डर की तरफ से, फिर उससे बेवकूफी की जहालत की उल्टी सीधी बातें उससे करवाई जाएगी। मेरी बात में बंदा मशहूर हो जाता है और उसके मोटे हो जाते हैं, फिर आप सही या गलत जो बोलेगा लोग कहेंगे सच कह रहे हैं, सही कह रहे हैं, ये पुराना आप याद रखा। और फिर ऐसे ही लोगों के जरिए होता क्या है कि जो सच्चे लोग होते हैं उनको जलील किया जाता है, उनको दबाया जाता है, उन पर मट्टी डाली जाती है, उनको छुपाया जाता है, और फिर इस तरह के लोगों को उभारा जाता है मीडिया के जरिए, सोशल मीडिया के जरिए, अखबार के जरिए, उनको मीडिया जगाएं देता है, और सच्चे अल्लाह वाले गुमनाम खामोश अपनी इज्जत बचा के एक कोने में बैठे हुए, ये पुराना एक हथियार है। बहरहाल तो अब्दुल्ला सुफियानी नामी जो बंदा होगा वो मुनाफिक होगा, मुनाफिकीन में से होगा, कह रहे हैं शाम में और इराक में उसके नाम के खुतबे पड़े जाएंगे, ऐसी उसकी इज्जत और शोहरत होगी शुरू में, बाद में पागल हो जाएगा, उल्टी सीधी बातें करेगा, दीन मुखालिफ हो जाएगा, लेकिन उस वक्त तक बहुत देर हो चुकी होगी, उम्मत काफी लोग उसके हाथ में उसके पैरोदार बन चुके होंगे, और वो जो बंदा होगा वो फिक्री इर्तिदाद का शिकार होगा, वो भी और उसके इतने मानने वाले भी जो हजरत इमाम मेहदी के खिलाफ लड़ेंगे। ये कौन से मुसलमान मुनाफिक होंगे, ये वो होंगे उलमा कराम ने हवालों से किताबों में लिखा है कि जिनके अंदर फिक्री इर्तिदाद होगा, सोच का कुफर आ चुका होगा, सोच में कुफर आ चुका होगा, उनके नजरियात में कुफर आ चुका होगा, ये वो मुनाफिक मुसलमान होंगे। क्या मतलब, इसकी बहुत सी मिसाल है, मैं नाम लेना नहीं चाहता, पता है हम लोग टीवी पे मीडिया पे जो आते रहते हैं बहुत से प्रोफेसर डॉक्टर लेक्चरर आते रहते हैं, वो कोई नया दीन पेश करते हैं, किसने कह दिया लड़की के साथ दोस्ती या साथ बैठना अकेले बैठना नाजायज हराम है, ये सब मौलवी ने बदनाम किया, ऐसा कुछ नहीं, आप लड़की के साथ घूमे फिरे ऐश करें कोई मसला नहीं, मैं बलगर बन रहा नंगा बन रहा तो सब जायज है। ये है फिक्री इर्तिदाद, उलमा कराम समझा रहे हैं फिक्री कुफर, कहते हैं दाढ़ी की क्या जरूरत है, उस जमाने में तो ब्रेड नहीं था, असलम के दौर में सिक्योरिटी इजाद नहीं होते, तो अरब के लोग क्या करते बेचारे, ना कोई शहूर था, दाढ़ियां बढ़ती रहती, तो इसकी दाढ़ियां आ गई अरब में, तो रिवाज चल पड़ा नऊज़ुबिल्लाह। ये है फिक्री इर्तदाद। ये टखनों के ऊपर पैंचे रखने की क्या जरूरत है, इससे क्या होता है, दिल साफ होना चाहिए, आपका मल अच्छा होना चाहिए, आप टखने ऊपर रखो नीचे रखो पैंचे, इससे क्या पड़ता है, क्या बेकार बातें हैं। मैं तो वो मानता हूँ जिसको मेरा दिल माने दिमाग मांगे, ये मौलवियों के चक्कर में नहीं पड़ना चाहिए, इन्होंने ही बर्बाद किया दीन का बेड़ा रख किया नऊद बिल्ला। तो फिक्री इर्तदाद रखने वाले नई नई तंजीमें जो बन रही है ना, नए नए लीडर, ये हर एक जो हमारी अवामुल नास जाहिलों की तरह हर किसी डॉक्टर प्रोफेसर लेक्चरार के पीछे पड़ जाती है, सच्चे अल्लाह वालों को छोड़ के ये वो गुरु बनेगा उस जैसा टाइप, बताने का मकसद ये कि ये वही गुरु बनता जाएगा इसी तरह के, फिर इस तरह अहले हक के लोग बढ़ते जा रहे हैं, इसी तरह इर्तदारी इर्तदारी जो सोच रखने वाले लोग होंगे फिर उनका भी तो एक हल्का बढ़ रहा है। लेकिन सब नहीं, बहुत से प्रोफेसर डॉक्टर लेक्चरार अच्छे होते हैं सही होते हैं, लेकिन अक्सरियत का भाई बहुत बुरा हाल होगा। तो अब्दुल्ला सुफियान नामी जो गुरु हुआ था, जब ये लड़ने की नहीं आएगा, इसका गुरु हजरत मेरी इमाम मेरी अलैहिस्सलाम से उनके लश्कर से, तो ये पूरा उनके करीब पहुंच नहीं पाएगा और बीच में उसको गर्क कर दिया जाएगा, जमीन में धसा दिया जाएगा, पूरा लश्कर जमीन गोश कर दिया जाएगा, धसा दिया जाएगा, तबाह कर दिया जाएगा बेदा के मुकाम पर, मक्का मदीना के करीब की जगह, बेदा के मुकाम पर पूरे लश्कर को धसा दिया जाएगा जमीन के अंदर, अल्लाह का अजाब नाजिल हो जाएगा एक बार। फिर उसके बाद जब जिहाद शुरू होगा, तो उस वक्त हजरत इमाम मेरी जो अलैहिस्सलाम होंगे, वो तीन गुरुओं में, मुसलमानों का जो गुरु होगा वो तीन गुरुओं में तकसीम हो जाएगा, इमाम मेरी अलैहिस्सलाम का जो लश्कर होगा, एक गुरु वो होगा जो भाग जाएगा इमाम मेरी इस्लाम के साथ, साथ होगा, बहुत से जोशीले मुसलमान भी आ जाएंगे, जो सकता उस वक्त करीब करीब में रहते हो माशाल्लाह इमाम मेरी आ गए हम भी लड़ेंगे, तो पहला गिरोह वो होगा जो भाग जाएगा उनको छोड़ के। वजह क्या होगी, ये जंग इस बात पर होगी कि जो कुफार और यूरोपियन ममालिक अमरीका वगैरह, वो इमाम मेहदी अलैहिस्सलाम से कहेंगे कि भाई तुम्हारे जो ये लोग हैं, हम तुम्हें और आपको कोई नुकसान नहीं पहुंचाएंगे, हमारी आपकी कोई जंग नहीं है, बस वो ईसाई और वो कुफार जो आपकी सोबत में आके ईमान लेकर आ गए और हमसे लड़ने के लिए तैयार बैठे हुए, जो आपके गिरोह में शामिल है, उनको हमारे हवाले कर दो, हम चले जाएंगे, कोई जंग नहीं होगी। अरे इमाम मेहदी अलैहिस्सलाम और तमाम मुसलमान कहेंगे ऐसा हो नहीं सकता, वो थे कभी गैर मुस्लिम, आज हमारे मुसलमान भाई हैं, हम मर जाएंगे लेकिन उनको तुम्हारे हवाले नहीं करेंगे। और उनकी तादाद कितनी होगी, तकरीबन 10 लाख कुफार की, 10 लाख 10 लाख काफिरों की। और उसके बाद ये कितने होंगे मुसलमान, टोटल 12 हजार, 10 लाख के मुकाबले में 1 लाख भी नहीं है, 10 लाख के मुकाबले में सिर्फ 12 हजार मुसलमान, क्या होगा फिर? तो जो एक गिरोह होगा, जो बुजदिल होगा, वो कहेगा भाई क्या लड़ना है इनके साथ, ये तो मरना ही मरना है बेवकूफी, तो ये पहला गिरोह भाग जाएगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो गुरु होगा जो भाग जाएगा, अल्लाह इसकी तौबा भी कबूल नहीं करेगा, अगर बाद में तौबा भी करना चाहेगा, देखिए ये कौन से जिहाद से भागा है, इमाम मोदी अलैहिस्सलाम को छोड़ के भागा, तो उसकी तौबा भी कबूल नहीं की जाएगी। दूसरा गिरोह वो होगा जो इस जंग में शहीद हो जाएगा, बड़ी जबरदस्त जंग होगी, दूसरा गिरोह शहीद हो जाएगा, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अफजलुश शुहदा होंगे जो शहीद होंगे, और तीसरा गिरोह होगा जिनको जबरदस्त पता हासिल होगी, एक तहाई जो बचेगा उसको पता हासिल होगी, और फिर जो लोग बचेंगे जिनको पता हासिल होगी, फिर उसके बाद वो किसी फितने में मुब्तला नहीं होंगे, किसी फितने में मुब्तला नहीं होंगे। तो फिर उसके बाद फतुहात होगी, सब कुछ हो गया, फिर इमाम मेहदी अलैहिस्सलाम जो होंगे वो फिर जबरदस्त अदल और इंसाफ कायम कर देंगे, कहते शेर और बकरी एक घाट से पानी पिएंगे और बहुत अमन पैदा हो जाएगा। तो इमाम मेहदी अलैहिस्सलाम के दौर में और इसी तरह से ईसा अलैहिस्सलाम के दौर में ये है कि इतना अमन कायम हो जाएगा इंशाल्लाह कि अगर शेर बबर सामने खड़ा होगा, बंदा गुजर रहा होगा, तो शेर गुजर जाएगा लेकिन नजर उठा के भी नहीं देखेगा, ऐसा अमन कायम होगा। और कभी आप सुनने फरमाया अगर कभी गलती से कोई पैर रख देगा सांप के ऊपर चलते में, तो सांप छोड़ के चला जाएगा भाग के, डसेगा नहीं। और बरकत तो वही आलम होगा, तो उस जमाने में एक सेब तरबूज के बराबर हो जाएगा, थोड़ा सा दूध पूरे खानदान के लिए काफी हो जाएगा, क्योंकि इस्लामी इमारात का कायम हो चुका होगा,
सुन्नत और शरीयत का निफाज हो चुका होगा, पूरे आलम दुनिया के ऊपर आलम इस्लाम की हुकूमत होगी, तमाम कुफरीय ताकतें मगलूब हो चुकी होंगी, मुसलमानों का सिक्का राय हो चुका होगा, फिर जमीन और आसमान से खैर और बरकतें नाजिल होंगी। ये अल्लाह के वादे हैं, आज हो जाए आज भी ऐसा हो जाएगा, अल्लाह के वादे कभी तब्दील नहीं होते। तो ये हालत होगी, ये मामला होंगे। फिर उसके बाद हजरत इमाम मेहदी 7 साल ये फाइट लड़ेंगे और बड़ी बड़ी ये ईसाइयों को और हिंदुओं को भी लग रहा, हिंदुओं को भी शिकस्त देंगे इमाम मेहदी 7 साल में, पूरा इनका लश्कर हावी हो जाएगा और फिर आखिर में बचेंगे यहूदी के। तो इमाम मेहदी इस्लाम जो है तकरीबन टोटल 9 साल जिंदा रहेंगे, 40 साल में इनका जहूर होगा और ये फिर 49 साल की उम्र में एक कम 50 अल्लाह को प्यारे हो जाएंगे। तो 40 साल की उम्र में जहूर होगा, 7 साल जबरदस्त फतूहात करेंगे, अब इतना बड़ा विवाह दुनिया का 7 साल में बेहतरीन वेल मेंटेन कर दूंगा। फिर उसके बाद 7 साल के बाद 8वें साल गैज़ और गज़ब में गुस्से में फिर ये दज्जाल निकलेगा। ये मुसलमानों के ऐसे इशारे हैं, ऐसे इनकी अय्याशी, ऐसे मजे आ रहे हैं। तो अभी तक जो बात हो रही है तरतीबार बता रहा हूँ, तो हदीस में आगे सब नहीं अल्लाह परमेश्वर ने फरमाया। तो फिर 8वें साल जो इमाम मेहदी के ज़ुहूर के ये दज्जाल निकलेगा गुस्से में गैज़ और गज़ब में, ये मुसलमानों के ऐसे मजे आ रहे हैं। फिर उसके 1 साल के बाद 9वें साल हजरत ईसा अलैहि सलाम का नुज़ूल आसमान से नाज़िल होंगे, ज़ुहूर इमाम मेहदी का होगा, ज़ुहूर ज़ाहिर होना उनका उनका ज़ुहूर है, उनका नुज़ूल है। बहरहाल तो फिर उसके बाद 9वें साल जो होगा फिर हजरत ईसा अलैहि सलाम तशरीफ लेकर आएंगे और फिर वहां से फिर दोबारा 9वें साल शुरू होंगे और ये यानी वो तकरीबन 8 साल में ये निकला, एक साल यानी 1 साल दज्जाल को मौका मिलेगा, दज्जाल के आने के 1 साल के बाद हजरत ईसा अलैहिस्सलाम आएंगे, यानी उसको अपनी शोभताबाजी करतब दिखाने का जो मौका मिलेगा दज्जाल को 1 साल का मिलेगा। लेकिन उलमा कराम फरमा रहे हैं वो 1 साल पत्नी कितने सालों पर मुहित हो, हमारी तरह का उस वक्त 1 साल नहीं होगा, अल्लाह को पता कितना लंबा वक्त होगा। फिर एक जबरदस्त जंग शुरू होगी, ईसा अलैहिस्सलाम जब तशरीफ लेकर आएंगे और फिर उनको देख के दज्जाल ऐसे पिघलेगा, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए जैसे पानी में नमक पिघल रहा है, ऐसे पिघलेगा और फिर उसको मुकामे दूध के ऊपर उसको ज़िबह करेंगे ईसा अलैहि सलाम। और जब ये ईसा अलैहि सलाम को जब वो ज़िबह कर देंगे इमाम हजरत ईसा अलैहि सलाम ईसा अलैहि सलाम, तो आके 3 मजीद और काम भी करेंगे हजरत ईसा अलैहि सलाम। वो क्या काम होंगे, सबसे पहले सलेब जो कहलाती है क्रॉस, उसको तोड़ देंगे उनके नाम पे जो शिर्क होता है। नंबर 2 खंजीर को खत्म कर देंगे, ज़िबा कर देंगे कि ये पिक का सुअर का इस्तेमाल सब खत्म। नंबर 3 टैक्स के निजाम को खत्म कर देंगे, मामूली बात नहीं, आजकल टैक्स का जो निजाम है अगर ईसा अलैहि सलाम आगे उसको खत्म करें तो उससे सोचना चाहिए कि टैक्स का निजाम क्या होता है, अल्लाह ताला फरमाए। तो लेकिन ये जो दज्जाल का जो फितना है ये क्या क्या हरकतें करेगा कत्ल करने से पहले, आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया ये मोटा सा होगा, इसको हुलिया बताया आप सल्लल्लाहु अलैहि वसल्लम ने, इसके घुंघरिया वाले सब घुंघरिया वाले बाल होंगे, मोटा होगा, काला होगा और काना होगा एक आंख से, और इसके माथे पे लिखा होगा काफिर और नौजवान होगा। उलमा कराम ने लिखा ये इंसान और शैतान टाइप की कोई चीज होगा, शैतान भी कह सकते हैं इसको और इंसान भी कह सकते हैं, ना पूरा शैतान होगा ना पूरा इंसान होगा। तो जब ये जाहिर में जब ये जब इसका ज़ुहूर होगा दज्जाल जब निकलेगा खुरूज होगा दज्जाल का, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया इसके पास सारी चीजें होंगी दुनिया की, जमीन के खजाने इसके पास होंगे, सारे जमीन के खजाने होंगे, जहां ये बियाबान और गुंजान इलाकों से गुजरेगा और कहेगा जमीन अपने खजाने खोल दे, तो सारे जमीन के खजाने बाहर निकलेंगे और उसके पीछे पीछे चलेंगे, सारे कुदरती वसाइल इसके साथ हो जाएंगे, पानी उस जमाने के आपसे बिजली गैस जो भी होगा, इसी तरह फसलें खड़ी फसलें खाने पीने की अशिया दवाइयां भी क्या सब कुछ इसके हाथ में होगा और इसका लॉ एंड ऑर्डर चलेगा, सब कुछ इसके हाथ में होगा। और उसके बाद जब लोग भूखे प्यासे होंगे कई कई दिन के पाकों में कुछ होगा ही नहीं खाना पाना,
اس کی مثال یوں سمجھ لیں, مشائخ نے بڑی پیاری بات فرمائی کہ ابھی ہماری سمجھ میں یہ باتیں کیوں نہیں آتی, کیونکہ جب ہم یہ بیان یہ باتیں سن رہے ہوتے تو ہمارے پیٹ میں روٹی بھی ہوتی ہے, گوٹی بھی ہوتی ہے, اور پیاس بھی ہماری ہمیں نہیں لگ رہی ہوتی, تو اس لیے میں ان باتوں کو سمجھ نہیں پاتا ان کی گہرائی. دیکھیے, نہ بھوک لگ رہی ہوتی ہے, نہ پیاس لگ رہی ہوتی ہے. اس کی مثال یوں فرمائیے, مثال دیے مشائخ نے, تصور کریں گھر میں چار پانچ دن ہو گئے, ایک قطرہ پانی کا نہیں ہے, ایک گلاس ایک بھوک بڑی بات, ایک دانہ چاولوں کا نہیں ہے, روٹی کا نہیں ہے, گندم کا نہیں ہے, کچھ نہیں ہے کھانے میں, اور اسی طرح بیوی بھوکی, ماں باپ بھوکے, بیوی بچے بھوکے, گھر کے سارے افراد بھوکے, ایک قطرہ حلق میں کانٹے پڑ رہا, اور ایک دن نہیں دو دن تین دن چار دن ہو گئے, روح اب نکلے اب نکلے, ایسی کیفیت ہے کہ اس نے ہاتھ کمزوری سے بولا بھی نہیں جا رہا. وہ ماں جو کبھی بھوکا نہیں سلاتی تھی اولاد, ماں کو دیکھے گا کہ ماں بھوکی پیاسی پڑ گئی, اس انسان کی کیا حالت ہوگی, بیوی کو دیکھے گا کہ بیوی بھی اب مری اب مری, بچوں کو دیکھے گا اولاد سے محبت اس کی انسان کو اچھا تھا, اولاد کو دیکھے گا کہ میرا بیٹا اب مرے یا اب مرے, میرا تصور کیجیے وہ کیا حالات ہوں گے, معمولی باتیں نہیں. اور اس کے بعد اچانک گلی میں آواز لگے, روٹی لے لو, پانی لے لو, کھانا لے لو, یہ لوگ دوڑ کے جائیں گے گلی میں, دیکھیں گے دجال نکلا ہوا ہے اپنی حشر سامانیوں کے ساتھ, اور اس کے ساتھ شیاطین ہوں گے جو لوگوں سے بات بھی کریں گے. پھر وہ جائے گا ایک بندہ, کہے گا بھائی روٹی دے دے, پانی دے دے, گھر میں کافی ہو رہا ہے, مر نہ جائیں گے. تو دجال کہے گا ہاں سب سب کچھ تم نہیں, تم لوگوں کے لیے تو لے کر آئے ہو, کس نے منع کیا, لیکن مجھے اپنا خدا مانتا ہے, مجھے اپنا خدا مانتا ہے تو دے دے سب کچھ, خدا نہیں مانتا تو کچھ نہیں ملے گا. تو پھر اس میں ایک بڑا طبقہ مسلمانوں کا, وہ کہے گا ہاں تو خدا ہے بس روٹی دے دے. یہ تھے صحابہ کرام کے ڈرنے کی وجہ جو کانپ جایا کرتے تھے کہ یہ مجاہدہ نہیں کر پائیں گے اور پھر وہ کافر ہو جائیں گے. تو علماء مشائخ فرماتے ہیں اکثریت وہ مسلمان بیچارے ہوں گے جو ایمانی طور پہ, اعصابی طور پہ, عقائدی طور پہ ہر طرح سے کمزور ہوں گے, فاسق فاجر گناہ گار ہوں گے. یہ وہ لوگ ہوں گے جو برگر کلاس تب پر ہی ہو سکتا ہے, زیادہ تو وہی ہونے کا ڈر ہے, جنہوں نے ایک لیوش زندگی گزاری ہوتی, جن کو یہ نہیں پتا کہ بھوک کسے کہتے ہیں, جن کو یہ نہیں پتا تکلیف اور غربت کسے کہتے ہیں, گھر میں اے سی سے نکلتے تو گاڑی میں بیٹھتے ہیں اے سی, پھر اے سی سے نکل کے جہاں اپنے آفس یا کہیں شو روم جاتے تو وہاں اے سی, ان کو نہیں پتا کہ گرمی کیا چیز ہوتی ہے. میں نے ایسے ایسے لوگوں کو دیکھا جو سردیوں میں اپنی گاڑی کا جو اے سی ہوتا ہے وہ فل پہ چلاتے ہیں, چار پہ فل فل سردیوں میں, گرمیوں میں ان کا کیا حال ہوگا, کتنی گرمی لگی سردیوں میں, یہ ہے اپنے لفظ کو بگاڑ لینا. تو مطلب ایسے لوگ جو ہوں گے وہ سب سے پہلے یوں ایسے ایمان سے ایسے خارج ہوں گے جس کا کوئی تصور نہیں کر سکتا, کیونکہ ان کو اور ان کی اولادوں کو گھر والوں کو عادت ہی نہیں تھی ذرا سے مجاہدے تکلیف کی, فوراً دو ٹکے پہ دو روٹیوں پہ اپنا ایمان بیچ دیں گے اور اس کو کافر مان لیں گے, خدا مان لیں گے اور اسے روٹی پانی دے دیں گے, اور پھر انجام بھی بہت بہت برا ہے. کیا فائدہ ہوگا روٹی پانی دینے, ہوگا اگر میں خوش ہوں گیا تم نے مجھے خدا مان لیا, اس کے ایک ہاتھ میں جنت ہوگی ایک ہاتھ میں جہنم ہوگی, جنت جو دکھائے گا وہ پانی ہوگا میٹھا ٹھنڈا پانی, اور الٹے ہاتھ کی طرف جو آگ دکھائے گا وہ جہنم دکھائے گا, ایک طرف پانی جنت ٹائپ کی کوئی چیز دکھائے گا پانی ہوگا وہ, اور دوسری طرف آگ دکھائے گا, تو کہے گا میں تم سب خوش ہو گیا راضی ہو گیا تم نے مجھے خدا مان لیا تو آؤ میری جنت میں, یہاں پانی بھی پیو خوب اور جنت میں داخل ہو جاؤ. پھر وہ گدھا ٹائپ ہوگا, وہ تو دیکھ ہی پتہ چلے گا بارہ جو بھی منظور ہوگا, تو جو اس پر ایمان لوگ لائیں گے ان کو گلے میں ڈال دے گا, لوگ پانی دیکھیں گے ان کو جنت ٹائپ کی کوئی چیز نظر آئے گی, جب اس میں داخل ہوں گے تو وہ گریں گے تو جنت کے گلے میں گریں گے, تو ظاہر کچھ اور ہوگا اور باطن کچھ اور ہوگا. اور جو لوگ اس سے دجال سے لڑیں گے متقی لوگ اللہ والے لوگ فائٹ کریں گے, اور پھر وہ روٹی پانی کو ان کو بھی آفر کرے گا, کہیں گے ہم لعنت بھیجتے ہیں ساری چیزوں کے اوپر, تو کافر ہے آج تو تجھے دیکھ کے اور زیادہ یقین ہو گئے, تو اپنے آپ کو خدا کہتا ہے تیرے ماتھے پہ لکھا ہے کافر, مجھے رسول اللہ علیہ وسلم کی بات پہ اور یقین آ گیا, تیرے ہی بارے میں آپ نے فرمایا تھا. اچھا تو تم مجھ سے بحث کرتا ہے تو, اور تم میری طاقت کو جانتا نہیں, تو پھر اس کو اٹھا کے اس متقی آدمی کو پھر جہنم میں ڈال دے گا بغیر آگ میں جلتے بھی گرا دے گا, تو جب وہ گرے گا تو وہ جنت کی گڑھے میں گرے گا. تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ایک حدیث شریف میں الگ سے اس کی وضاحت کچھ فرمائی, اللہ نے فرمایا جب دجال آئے گا تو اس کے پاس پانی اور آگ ہوگا,
तो तुम लोग कोशिश करना अगर तुम्हारे बस में हो सके तो उसकी आग नहीं करना, क्योंकि उसकी जो आग है वो पानी है, और उसके पानी से बचना, उसका मीठा ठंडा पानी जो आग है। ठीक है, दज्जाल, दज्जाल जो है दज्जल से बना है, और दज्जल का मतलब होता है धोखा, फरेब, झूठ। तो ये मीडिया वगैरह जो सब कुछ चल रहा है, इसके आने से पहले झूठी झूठ चल रहा है बहुत कुछ। काले को गोरा, गोरे को काला दिखाया जाता है, नेक को बद, बद को नेक दिखाया जाता है, साधु को शैतान और शैतान को साधु दिखाया जाता है। ये वो दज्जाली दौर चल रहा है, पता ही नहीं चलता सही क्या है और गलत क्या है। अल्लाह जल्ला जलालुहु व तआला। तो फिर उसके साथ शैतान भी होंगे जो लोगों से बातें करेंगे, फिर आपको रोक डालने को दज्जाल बोलेगा एक बंदे से, मुझे अपना खुदा तू क्यों नहीं मानता? तो वो कहेगा भाई तू खुदा नहीं है, तू काफिर है, तेरे माथे भी लिखा और तेरे बारे में रसूल अल्लाह ने तफसील बता दी। तो फिर वो कहेगा अच्छा, अगर मैं तेरे मरे हुए माँ बाप को जिंदा करके भी यहाँ सामने खड़ा कर लूँ? तो बंदा बड़ा हैरान होगा, अच्छा। वो फिर उसी वक्त माँ बाप को खड़ा कर देगा जिंदा करके, माँ रोते हुए बोलेगी बेटा ये सही क्या है, ये अरब है और उसको तू कबूल कर ले, अपना खुदा मान ले। तो ये बड़ा फितने का दौर होगा उस वक्त। अभी तो हम सोचते हैं ऐसी बातें हमें पता चली, उस वक्त हम ऐसा नहीं करेंगे, लेकिन भाई वो उस वक्त पत्नी क्या हाल होगा। तो फिर और वो सारे माँ बाप नहीं होंगे उसके, वो शैतान होंगे जो माँ बाप के रूप में आके गुमराह करेंगे लोगों को, कभी रोटी पानी के जरिए, कभी माँ बाप को लाके, कभी जान से मारने की वजह से। तो उस वक्त मजबूत ईमान वाले जो लोग होंगे सिर्फ वो बचेंगे, जो मुत्तकी होंगे, जो परहेजगार होंगे, जो पीछे से जिनकी कुछ प्रैक्टिस होगी, उनकी पीछे से कुछ प्रैक्टिस होगी, वो सर्वाइव करेंगे। आम आदमी तो ऐसा जाएगा पता ही नहीं कि गया था, पैदा भी हुआ था या नहीं। फिर जहां तक आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जब दज्जाल का खुरूज हो तो तुम में से जहां तक हो सके उससे बचे, उसका सामना ना करें, बचना उससे। एक बंदा है मोमिन, हदीस शरीफ में जोश में जाएगा कि मैं ईमान वाला हूं, मुझे सब पता है, सारी मुझे हदीस शरीफ असलम की पता है, ऐसी की तैसी देखता हूं, खुलासा भी हो जाएगा मुकाबले की नीयत से, ईमान वाला होगा, बुरा आदमी नहीं होगा। लेकिन उसके फितने और उसकी शोभदबाजी देख के उसको फिर ईमान दे देगा उसको, और उसके शकूक को शुबात में पड़ के जैसे ही हो जाएगा, उसका पैरोकार बन जाएगा। तो इसलिए फरमा रहा है दूर रहना उससे, मौत की वजह से नहीं कि मर जाओगे, मरना तो वैसे ही, मतलब ये कि ईमान तुम्हारा वहां चले जाए, दूर रहना। लेकिन ये तो अपने अख्तियार से कोशिश करनी, लेकिन अल्लाह ना करे हालात ऐसे बन जाए और भागने की पूरा चुनाव, फिर दज्जाल से हमारा वास्ता पड़ गया अल्लाह ना करे, तो फिर आप उसने इरशाद फरमा रहे हैं कि फिर पीठ मत दिखाना। ये भी एक दूसरी हदीस शरीफ में कि दुश्मन से मुकाबले की तमन्ना मत करो, लेकिन कभी अल्लाह की तरफ से ऐसे हालात बन जाए तो फिर पीठ मत दिखाना, फिर मर जाओ या मार दो। तो फिर आप इसी कैफियत को बयान कर रहे हैं, ना चाहते भी कभी इससे वास्ता पड़ जाए, भागने की सूरत ना हो, तो फिर ये काम कर लो। ये मैंने कुछ लिख लिए थे कि ये अहम पॉइंट होते हैं कि रहना जाए। तो सबसे पहले आपने इरशाद फरमाया कि दज्जाल से लड़ने का जिहाद की नियत करनी है, कि मैं जब निकल रहा हूं और ये आ गया तो या अल्लाह मैंने सर पे कफन बांध दिया और मैं जिहाद की नियत करता हूं। दूसरी चीज फरमाया उसके मुंह पर गुस्से से थूको, आप असलम फरमाना। अब बताइए दज्जाल पर थूकना मामूली बात है, इतना बड़ा जिगरा चाहिए? लेकिन वही बात कि पीछे से मुत्तकी को बंदा होगा जिसके दुनिया दिल से निकल चुकी होगी, सर पे जिसके कफन बना होगा, दुनिया को आरजी समझेगा और दुनिया की तायुशात उसके दिल में नहीं होंगी, इस्तेमाल करता होगा, तो उसके लिए सब आसान है, कोई मुश्किल नहीं। मुश्किल है उन लोगों के लिए लग्जीरियस के जो लोग आती होंगे, जो दाल सब्जी सब खाना पसंद नहीं करते बगैर मटन या गोश्त के, उनके हलक से इनकार का, जब तक कोई अच्छा खाना नहीं खाते लोग, दाल सब्जी जिनके हलक से नहीं करती, ये वो लोग नहीं होंगे। तो आपने शायद सुना दज्जाल के खिलाफ जिहाद की नियत करो, उसके मुंह पर गुस्से से थूको। सूरह कहफ की इब्तदाई 10 आयात पढ़ो, शुरू की आखिर की, ये उससे मुकाबले के वक्त की आप वसलम तफसील बता रहे हैं। और फरमाया तकवे से रहना, एक हदी और दूसरी मुख्तलिफ अहादीस शरीफों में आपने इरशाद फरमाया दज्जाल के फितने से जो लोग बचेंगे सिर्फ वही बचेंगे जो मुत्तकी होंगे। तो मुत्तकी वो नहीं होगा जो 2 मिनट पहले जिसको तकवा आया हुआ है, इसकी साथी अल्लाह मदद कर सकते हैं अगर कोई तौबा कर ले, मतलब पहले से मुत्तकी होगा तो फिर दज्जाल से मुकाबले के वक्त अल्लाह की मदद आएगी और अल्लाह उसको ऐसा हौसला अता फरमाएगा। तो पीछे से ऑन प्रैक्टिस होना जरूरी है तकवे में, जो देखे वो दूर रहे, जो बताया जैसे भी, और अल्लाह का कसरत से जिक्रुल्लाह करे, कसरत से अल्लाह का जिक्र शुरू कर दे। सहाबा कराम ने सवाल भी पूछा था या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम جو اللہ والے متقی لوگ ہوں گے وہ تو اس سے بھیک نہیں مانگیں گے نہ اپنا ایمان چھوڑیں گے, تو وہ بےچارے بھوکے پیاسے ہوں گے تو وہ کیا کھائیں گے پیئیں گے. تو آپ نے ارشاد فرمایا تھا کہ اس وقت ان کا ذکر اللہ متقی لوگوں کا ذکر اللہ کھانے پینے کا نعم البدل ریپلیسمنٹ بن جائے گا, بھوک پیاس سب ختم. تو کیا اللہ کی مدد ہے بھائی؟ لیکن یہ خاص لوگوں کا معاملہ لگ رہا ہے, ورنہ یہ بات تو سب کو پتہ ہی ہوگی. تو وہ لوگ جو ماں باپ اور بیوی بچوں کے لیے جو بھیک مانگنے گیا تھا دجال سے, اپنا ایمان دے دیے, کیا اس کو یہ بات نہیں پتا تھی؟ ذکر اللہ کر لے گا, اس کی بھوک پیاس پوری ہو جاتی, اور ماں باپ بہن بھائی بھی ذکر اللہ کرتے, بھوک پیاس جو ہے وہ سب کی پوری ہو جاتی. لیکن پتا چل رہا ہے کہ سب کے ساتھ شاید یہ اسپیشل معاملہ نہ ہو, جو حالات بتا رہے ہیں حوالہ جات کے ساتھ, یہ متقی ہونا ضروری ہے, تھوڑا بہت اللہ سے تعلق ہونا ضروری ہے. تو عام لوگوں کے شاید الگ معاملات ہوں گے, خواص کے معاملات الگ ہوں گے, بہرحال اللہ ہی جانے حقیقت کیا ہے. اسی طرح آپ نے ارشاد فرمایا کہ گاؤں دیہات میں چلے جاؤ, پہاڑی علاقوں میں دجال کا ظہور ہو, کیونکہ شہری جو آبادی ہوگی وہ اتنے فتنے ہوں گے, پھر دجال بھی نکل آئے گا, تو جہاں رہنا نہیں صحیح ہوگا, یا تو ایمان سے جاؤ گے مرو گے, سب کچھ برباد ہو جائے گا. تو چھوڑ دو ان علاقوں کو, گاؤں دیہات میں چلے جاؤ, پہاڑی علاقوں میں چلے جاؤ. آپ نے ارشاد فرمایا کہ حدیث الگ سے حدیث شریف میں, وہ اس وقت کا سب سے پیارا بندہ عافیت والا فتنے سے بچا ہوا شاندار شخص ہوگا, جو گاؤں دیہات میں اپنی بکریاں چرا رہا ہو اور بالکل دنیا سے لا تعلق ہو, اور اسی میں مصروف رہتا ہو اور ذکر الہی میں رہتا ہو, نماز قرآن ذکر اسکار میں کرتا رہا, یہاں تک کہ اصل یقین اس کو موت قاری ہو جائے, موت آ جائے, وہ شاندار بندہ ہے, سارے فتنوں سے بچ گئے. تو یہ جو شہری علاقے جو ہوں گے نا, یہ ہوں گے بربادی کی جڑ, اتنے فتنے ہوں گے. اور آپ اس نے یہ بھی فرمایا, صحابہ کرام کے پوچھنے پہ صحابہ کرام نے پوچھا تھا, یا رسول اللہ جب دجال کا ظہور ہو اس سے پہلے بعد میں ہم کیا حالات اس وقت کیا کرنا چاہیے؟ تو آپ نے ارشاد فرمایا عام لوگوں کو چھوڑ دینا, عام مسلمانوں کو عام لوگوں کو چھوڑ دینا, ان سے وعدہ اختلاط مت رکھنا فاسق فاجروں سے, اور جو خاص لوگوں اللہ کے مقرب ان کی صحبت میں رہنا. وجہ کیا ہے؟ یہ گناہگار فاسق فاجر لوگ خود دجال کے ایجنٹ بنے ہوتے ہیں, دجالی گناہوں کے کام کر رہے ہوتے ہیں, دجال کو ایک طرح سے پرموٹ کر رہے ہوتے ہیں, حرام کام کر کر کے, گناہ کر کر کے. تو جو لوگ ان کی صحبت میں رہیں گے ان پر بھی پھر گناہوں کے دجالی اثرات شروع ہو جائیں گے. صحیح. تو آپ اسلام کہہ رہے ہیں عام لوگوں کو چھوڑ کے جو خاص لوگ ہوں گے اللہ کے مقرب ان کی صحبت میں رہنا, اس سے پہلے اور اس کے بعد کے حالات میں. یہ تو کچھ آپ اسلام کی بتائی ہوئی تھی. مزید علماء اور مشائخ نے فرمایا کہ اس وقت دجال کے آنے سے پہلے پہلے جو ہمیں کام کرنے چاہیے, مزید اصلاح کے لیے, کہ اپنے آپ کو زیادہ عیاشی کا عادی نہیں بنانا ہے, بہت زیادہ لگژریس کا عادی نہیں بنانا ہے. ایسا آدمی کو ور اسٹائل ہونا چاہیے, گدا نہیں بھی ملا تکیہ زمین پہ لیٹا اور سو گیا, پکی زمین ہے سو جاؤ. بہت سے لوگوں کو نیند نہیں آتی جب تک خون ان کو نہیں ملتا, اور وہی بات کسی کا کھانا بھی الگ سے نہیں کر رہا ہے, لوکی ٹنڈے بنا کے رکھیں گے یار یہ کیا چہرہ اتر جائے گا. آج کل تو فون کال کا زمانہ ہے بھائی, آن لائن فوراً فوڈ پانڈا سے بہترین, آپ اتنے گروس واٹر کڑھائی لے کر آ جاؤ, آپ نے پتا چلتا ہے کچھ کھایا, کہہ رہے ہیں لوکی ٹنڈا تو الگ سے یوز کر دو. تو بھائی پھر یہ لوگ بےچارے کیا ہوں گے, یہ کیا کی کیا سروائیو کریں گے دجالی دور میں؟ سب سے پہلے ایمان ان لوگوں کا جانے کا اندیشہ ہے, کیونکہ ان کو مجاہدہ آتا ہی نہیں, تکلیف اٹھانا آتا ہی نہیں, پیسے تھے مال تھا یاشی تھی, بس یہ ان کو پتہ ہی نہیں مجاہدہ کسے کہتے ہیں. وہی بات تھوڑا بہت چلیں گے ایمان والے اور غریب غربا چل جائیں گے, کیونکہ وہ بےچارے مشقت کے عادی ہوں گے, پاکوں کے عادی ہوں گے, کھانا ملا ملا نہیں ملا نہیں ملا, گرمیوں بھی سوتے تھے آرام سے, اے سی نہیں تھا, لائٹ ہی نہیں ہوتی, تو اے سی کہاں سے آئے, غریب بستی میں تو لائٹ ہی نہیں ہوتی, اے سی کہاں سے چلائیں گے بےچارے, پنکھا کہاں سے ہوگا. ایسے ایسے علاقے ہیں جو دس دس بارہ بارہ گھنٹے دن میں لائٹ نہیں ہوتی, اور وہ سو رہے ہوتے ہیں ماشاء اللہ, اللہ ان کو بھی تو سلا رہا ہے نا, ان کو بھی تو سروائیو کر رہے ہیں نا. یہ ایک عادی ہیں بےچارے, وہ لوگ اس مشقتوں کے لیے, اس لیے تھوڑا بہت مشقتوں کا عادی ہم لوگوں کو بنانا چاہیے اپنے آپ کو, اور اپنے اہل و عیال کو, خاص طور پہ اولادوں کو, آگے آنے والے حالات سے بچوں کو, اپنی اولادوں کو آگاہی دیں, بتائیں کہ آگے کیا حالات آنے والے ہیں, اور ان کو لگژریس لائف ہوتے ہوئے بھی, مال ہوتے ہوئے بھی, کفایت شادی سے زندگی گزارنا سکھائیں, ایز اے پریکٹس آن پریکٹس. بچوں کو اچھی تعلیم و تربیت دیتے ہیں, اچھا کھلاتے پلاتے ہیں, سب کچھ ہے, لیکن آگے کے فتنوں سے نہیں بتا رہے ہیں. اور اگر ہمارے دور میں امام مہدی علیہ السلام نے دجال کا عروج نہیں ہوا اور ایسے ہی مر گئے, ہماری اولادوں کے دور میں اگر یہ مصیبت آ گئی تو پھر کیا ہوگا؟ پھر اولادیں گالیاں دیں گی کیا؟ ہمارا باپ تو دنیا کا ایل ٹی ایف ساری چیزیں بتا دی تھی, اتنا بڑا فتنہ ہی نہیں بتایا تھا. تو برین ہیمریج کا ڈر ہے, دل پھٹنے کا ڈر ہے, خوف زدہ ہو کے رگے پھٹنے کا ڈر ہے دماغ میں, ڈپریشن
आम बंदा जो है वो उसको बर्दाश्त नहीं कर पाएगा। इसलिए बच्चों को उनको दिमागी आसादी जिस्मानी रूहानी ईमानी तौर पर हर तरह से मजबूत करें। बहुत छोटा बच्चा तो ना बताएं, डर जाएगा, जरा कुछ जरा थोड़ी सी मेच्योरिटी आए, जब 12-13 साल में आए तो उसको थोड़ा थोड़ा बताना शुरू कर दूंगा कि अपनी जिम्मेदारी पूरी करके जाएं। बच्चों को बताएं कि बेटा ये दौर आने वाला है और ये बचने की सूरतें और ये इन हालात में ये कर रहा हूँ, तो फिर है वालिदैन ने अपनी औलादों का हक अदा कर दिया। उनको अंधेरे में ना रखें, उनको डार्क में ना रखें, दज्जाली गिजाओं से, दज्जाली फितनों से, मोबाइल से, ये सब दज्जाली फितने, दज्जाली गिजाएं भी हैं, बहुत बात आगे निकल जाएगी। इन चीजों से अपने अपने अहलो याल को बचाएं। खून में शामिल हो रही है दज्जाली चीजें, फिर जो दज्जाली चीजें जो खून में शामिल हो जाएंगी फिर खौफ का नहीं होगा दज्जाल से लड़ने का। कहते ना हमारी बिल्ली हमी से भी हूँ, वही बात। तो दज्जाल की चीजें खा के, दज्जाली फूड प्रोडक्ट खा के ईमान खून में गंदगी आ जाएगी, फिर वो हिम्मत हौसला तकवा और जवान मर्दी नहीं रहेगी। महाराज एक अलग मौजू है। अल्लाह बच्चों को सख जान बनाए। खासकर बदनजरी जिनाकारी फहाशी से बचें और बचाएं, खास तौर पे बता रहा हूं मैं। उस वक्त जो चीज काम आएगी बोलते हैं तो पूरे हमेशा की चीज है ये तो, लेकिन उस वक्त खास तौर पर जो चीज काम आएगी दज्जाल से फाइट में मुत्तकी लोग, खास तौर पर जो लोग बदनजरी फहाशी उरियानियत जिनाकारी से जो अपने आप को बचा के जिन्होंने रखा होगा और अपनी औलादों को बचा के रखा होगा, वो दज्जाली फितनों से इंशाल्लाह बच जाएंगे। इसके भी हवाले भी आइंदा आएंगे कि क्या बात है। इसीलिए अभी से तकवी की तैयारी शुरू कर दें ताकि आइंदा नस्ल तक तकवा मुंतकिल हो जाए। एकदम से थोड़ी होता है, मैच अगर कभी हम देखते हैं 2020 फाइनल अगर हो रहा है तो थोड़ी है उसी दिन जाके खेलना है, 2 महीने पहले से प्रैक्टिस शुरू हो जाती है। मिसाल देता रहता हूँ, मैच तो 1 महीने बाद 2 महीने बाद है, लेकिन प्रैक्टिस उसकी 1 महीने से शुरू पहले शुरू हो जाती है। बस तो इसलिए बड़ी जंग से पहले खुद और अपनी औलादों को कैपेबल करें, उनको प्रैक्टिस करवाएं तकवी की सारे मामला की, अभी से वो बेहतरीन शानदार जिंदगी गुजारें। हम अपनी औलादों को क्या माहौल दे रहे हैं कभी गौर किया, यहूदी अपनी औलादों को क्या माहौल देते हैं, क्या माहौल देते हैं कभी हमने गौर किया? उनके यहाँ तलाक का रेशो ना होने के बराबर है कि यहूदी बच्चे की शख्सियत पे बुरा असर पड़ेगा। जब माँ प्रेग्नेंट होती है, हमल से होती है, तो उसको ऐसे गेम्स खिलाए जाते हैं जिससे उसका IQ बहुत फास्ट हो, तेज होता है, कि जो यहूदी बच्चा पैदा हो बहुत ज़हीन एक्स्ट्रा ऑर्डिनरी जीनियस पैदा हो। उनको वीडियो गेम नहीं खिलाते, यहूदी बच्चा अपने बच्चों को जो होते हैं वो वीडियो गेम नहीं खिलाते, कार्टून नहीं दिखाते, उनको चॉकलेट नहीं खिलाते, उनको शुगर कोटेड टॉफियां नहीं खिलाते, उनकी जेबों में बादाम पिस्ते भरे हुए होते हैं, सोट चलाना सिखाते हैं, तलवारबाजी, तैराकी सिखाते हैं, स्विमिंग सिखाते हैं, घुड़सवारी सिखाते हैं, नेजाबाजी सिखाते हैं। खुद कहते हैं ये सारी चीजों ने रसूलुल्लाह सल्लम से मुसलमानों से उठाइए इशू के, और उन तालीमात पर हम अमल कर रहे हैं। उनको ग्रेजुएशन की डिग्री इशू नहीं होती अब तक। हर यहूदी जब तक के एक सोल्जर फोर्स होता है, जब तक वो पूरी तरह से कर नहीं लेता, जब तक के एमिनेशन चलाना और एक्सरसाइज और सारी आर्मी ट्रेनिंग उसको नहीं मिलती, तो हर शहरी वहां का एक आर्मी सोल्जर है। जस्ट लाइक वहां 5वीं क्लास के बच्चे AK-47 की गनों की असेंबलिंग करते हैं, 5वीं क्लास के बच्चे, क्या उनका शौर है, मामूली बात है। और हम अपने बच्चों को सारी वो चीजें दे रहे हैं जिससे नस्ल दर नस्ल बर्बादी कर रहे हैं। सबसे पहले मोबाइल देते हैं, कार्टून से मामला शुरू होता है, छोटा बच्चा है वैरी बात है, जब एक यूज हो जाएगा बच्चा तो हमेशा बच्चा थोड़ी रहेगा, अकल बढ़ेगी, शोर बढ़ेगा, उंगलियों में हरकत में इजाफा होगा, फिर नंगी चीजें देखेगा बच्चा। आज 10-10 साल के बच्चे नंगी चीजें देख रहे हैं, बाले होने से पहले ही बर्बाद हो रहे हैं, और बलूबत के साथ ही मुझदनी शुरू कर देते हैं, हैंड प्रैक्टिस शुरू कर देते हैं, 17-18 साल तक लड़के खत्म, जवानी आई भी नहीं और खत्म। ये सारा वाक बवाल किस पे जा रहा है, माँ बाप के ऊपर जो चेक एंड बैलेंस नहीं करते, उन्होंने टच मोबाइल देके भूल गए। खासतौर पर लड़कियों को जिना कितना फैल गया इस मोबाइल की वजह से, कोई तसव्वुर है? अपनी बेटियों के साथ सदा बाप अपनी बेटियों जिना कर रहा है, मशायख फरमा रहे हैं इस कमबख्त मोबाइल ने नंगा कर दिया सबको, आंखों की शर्म का पानी भर चुका है, बहन बेटी की तमीज खत्म कर दी। एक वो क्या तरबियत दे रहे हैं अपनी औलादों की, और हम क्या बर्बाद कर रहे हैं? सारा बवाल किस पे जा रहा है? बाप के ऊपर, कि खुद ना खुद मुत्तकी बना और औलादों को मुत्तकी बना सका, जैसे खुद नस का पुजारी वैसी औलादी घर का माहौल भी लेके उसी तरह से चल रहा है, फिर ऐसे लोग दज्जाल से लड़ने के काबिल होंगे।
तो फिर حضرت عیسیٰ علیہ السلام جب 90 سال جب دجال نکلے گا پھر اس کا پھر حضرت عیسیٰ علیہ السلام جب قتل کر دیں گے مقام لوط کے اوپر, تو تقریباً 9 سال 2 سال تقریباً 2 سال زیادہ سے زیادہ امام مہدی اور حضرت عیسیٰ علیہ السلام ساتھ رہیں گے. پھر 49 سال کی عمر میں حضرت امام مہدی علیہ السلام کا انتقال ہو جائے گا. 40 سال میں بہو 49 سال کی عمر میں ان کا انتقال ہو گیا. پھر حضرت عیسیٰ علیہ السلام کیا کریں گے کہ پھر ان کی تدفین کریں گے بیت المقدس کے اندر حضرت امام مہدی علیہ السلام. پھر اس کی تدفین کے بعد پھر حضرت عیسیٰ علیہ السلام 40 سال حضرت سے 40 سال دوبارہ حکومت کریں گے شاندار, اور پورے دنیا میں عالم اسلام کا جھنڈا گاڑ دیں گے. اور پھر 40 سال کے بعد یاجوج اور ماجوج کا عروج ہوگا, یہ نوح علیہ السلام کی نسل کے لوگ ہوں گے. اور پھر وہی آئے گی حضرت عیسیٰ علیہ السلام کے پاس, اللہ کی طرف سے حلقہ ہوگا جو بھی ہوگا, کہ اب میرے وہ بندے نکلیں گے جو روئے زمین میں کسی کو طاقت نہیں ہے ان سے فائٹ کرنے کی, لڑنے یاجوج اور ماجوج. پھر وہ فتنہ مچائیں گے, وہ قتل و غارت گری مچائیں گے, وہ خون خرابہ کریں گے کہ جس کا کوئی تصور نہیں کر سکتا. پھر حضرت عیسیٰ علیہ السلام پھر روئیں گے اور ان کے سارے ساتھی, ان کے سارے صحابہ, تمام مسلمان مل کے اللہ کے آگے روئیں گے, اللہ پاک اس فتنے کو ختم فرما دے, اللہ اس سے جان چھڑا دے. تو پھر اس کے بعد یاجوج ماجوج کو اللہ تبارک و تعالیٰ کے حکم سے سب کے سب ہلاک کر دی جائیں گے. پھر ہلاک کر دی جائیں گے اور ان کی تعداد اتنی ہوگی کہ زمین پہ کہتے ہیں پیر رکھنے کی جگہ نہیں ہوگی, اور ان کی لاشوں سے اتنی بدبو, اتنا تعفن ہوگا. پھر اس کے بعد عیسیٰ علیہ السلام اور ان کے ساتھی دوبارہ اللہ سے دعا کریں گے, اللہ پاک تیز بارش برسا, اللہ کچھ کر, ان کی لاشیں اٹھوا دے, ہم تو نہیں اٹھا سکتے اور بدبو اتنی آ رہی, اللہ زندہ رہنا مشکل ہو رہا ہے. پھر پرندے اللہ کی طرف سے آئیں گے کثیر تعداد میں, اللہ کی خاص مخلوق ہوگی, اور پھر سب اٹھا کے ان سب کو یاجوج ماجوج کو لے کے چلی جائے گی, میدان صاف ہو جائے گا, بدبو پھر بہت ہوگی. لیکن پھر اللہ کی طرف سے زبردست تیز بارش ہوگی جس سے پوری دنیا جو ہوگی شیشے کی طرح چمک جائے گی, سب بدلو وغیرہ سب ختم. اور پھر اس کے بعد کے واقعات میں پھر یہ ابھی تک ترتیب بار کوشش کریے کہ بھائی بتاؤں جو چیزیں ہوں گی ترتیب بار, دعویٰ نہیں کرتے لیکن علماء اور مشائخ نے کتابوں میں لکھا ہے. تو پھر 40 سال کے بعد یاجوج اور ماجوج کا پھر خروج ہوگا, پھر وہ بھی سارے ختم ہو جائیں گے. پھر حضرت عیسیٰ علیہ السلام پھر رہ جائیں گے, پھر کافی عرصے تک حکومت کریں گے, ماشاءاللہ اچھے معاملات ہوں گے ان کے. پھر 40 سال یہ گزارنے کے بعد پھر حضرت عیسیٰ علیہ السلام کا پھر انتقال ہو جائے گا, اور لیکن اس سے پہلے ان کی شادی بھی ہوگی, پھر بچے بھی ان کے ہوں گے, وہ پھر ایک الگ کہانی ہے. پھر انتقال کے بعد پھر ان کی جو لحد مبارک ہوگی, مشہور بات ہے آپ اسلم کے مزار اقدس کے برابر میں جگہ خالی رکھی ہوئی ہے. آپ اسلم نے حدیث شریف میں فرمایا کہ ابو بکر عمر رضی اللہ تعالیٰ عنہ اور آپ اسلم نے فرمایا میری لحدوں کے برابر میں اللہ نے ان کی جگہ رکھی, یہ وہاں دفن ہوں گے. تو آج بھی قبر خالی بلینک چھوڑی گئی, جو آپ اسلم کے روز سے پہلے جو خانہ ہے وہ حضرت عیسیٰ علیہ السلام کی, پھر وہاں پر ان کی تدفین کر دی جائے گی حضرت عیسیٰ علیہ السلام کی. پھر اس کے بعد کیا ہوگا, حضرت عیسیٰ علیہ السلام کے بعد تدفین کے بعد پھر لوگوں کے سینوں سے قرآن پاک اٹھنا شروع ہو جائے گا, اس کا اخراج ہونا شروع ہو جائے گا, اور دجال کے پیروکاروں کی جو اکثریت ہوگی آپس میں ارشاد فرمایا وہ یہودی اور عورتیں ہوں گی, عورتیں بکثرت ہوں گی. اور دجال کے ساتھ اصفہان کے 70,000 یہودی ہوں گے. اس کے بعد بھائی اب یہ جو ترتیب والی جو چیزیں بتائی گئی ہیں اب اس کا خلاصہ کیا ہے, جس کو ہم کہہ رہے ہیں پری ویو. آخر میں حضرت امام مہدی کا ظہور 9 سال رہے گا اور سنت و شریعت کی بالادستی ہوگی. پھر حضرت عیسیٰ علیہ السلام کا نزول ہوگا اور پھر وہ دجال کو قتل کر دیں گے. حضرت عیسیٰ علیہ السلام 40 سال زندہ رہیں گے, اس کے بعد 70 سال تک مسلمان عیش کریں گے. 40 سال کے بعد پھر یاجوج ماجوج کا خاتمے کے بعد پھر اسلام بھی اللہ کو پیارے ہو جائیں گے, پھر ان کے بعد جو بات بیچ میں جو گیپ آ گیا تھا عیسیٰ علیہ السلام کے بعد پھر اپنی خلافت کسی کو دے کے جائیں گے کہیں, پھر وہ آج بھی نیک متقی اللہ والا ہوگا, پھر مزید 30 سال مسلمان اور عیش کریں گے. پھر اس کے بعد زمین پر دابت الارض ایک جانور نکلے گا جو لوگوں سے باتیں کرنا شروع کر دے گا, اور پھر وہ لوگوں کے آگے کے حالات بتائے گا جو بھی ہوگا. اور پھر اس کے بعد اللہ پاک ایک پاکیزہ ہوا بھیجے گی, پاکیزہ ہوا خوشبودار, جس سے جتنے بھی روئے زمین پر ایمان والے اس وقت ہوں گے وہ سارے کے سارے وفات انتحال ہو جائے گا, ان کا سب اللہ کو پیارے ہو جائیں گے, ان کی وفات ہو جائے گی اس پاکیزہ خوشبودار ہوا سے. اللہ کا رحم ہوگا, کرم ہوگا ان پہ کہ ان کو موت دے دو. اور اس کے بعد صرف اور صرف شریف کمینے فاسق فاجر گناہگار اور بے ایمان لوگ بچیں گے, پھر ان کے اوپر قیامت واقع ہوگی. یہ ہے اس کی تفصیل. کافر منافق شریر لوگ بچیں گے, پھر ان پر قیامت ہوگی. یہ گدھوں کی طرح جفتی کریں گے, یہ ان کی خاص پہچان ہوگی. گدھوں کی طرح جفتی کسے کہتے ہیں؟ انسان جو انٹر کورس کرتا ہے اس کو صحبت کہتے ہیں عورت کے ساتھ, بیوی کے ساتھ. لیکن جانور جو یہی کام کرتے تو کہلاتا ہے جفتی. تو گدھوں کی طرح جفتی سے مراد یہ ہے, آپ حسن نے ارشاد فرمایا ان کی خاص علامات پہچان بتا رہے ہیں. یعنی جس طرح جانور گدھے گھوڑوں کو تمیز نہیں ہوتی نا, کر رہے ہوتے ہیں ایک دوسرے پہ, جیسا کہ یہ نہیں دیکھتے لوگ آ رہے ہیں جا رہے ہیں, یہ بات ہے جانور ہیں, تو وہ انسان بھی ایسے ہی ہوں گے. وہ نہیں دیکھیں گے روڈ ہے سڑک ہے چوراہا ہے ننگے ایسی جگہ جگہ زنا کر رہے ہوں گے. تو آپ فرمائے گدھوں کی طرح سے یہ زنا کر رہے ہوں گے, ایسے خبیث لوگوں پر قیامت واقع ہوگی. تو بھائی پتا چلا قیامت آئے گی, تو اپنے آپ کو کم از کم آدمی کچھ نہیں کر رہا تو بد نظری فحاشی اور یہ گندے جو کام ہے ان سے بچانا, ان کی خاص پہچان ہوتی ہے کہ بدکار ہوں گے زناکار ہوں گے, ان پر قیامت واقع ہوگی. اور بڑا سخت ان کا معاملہ ہے, وہ تو پیارے نیک لوگ تھے جو ایک خوشبودار ہوا بھیجی اللہ نے ان کو اپنے پاس بلا دیا, پیار سے پتہ ہی نہیں چلا کہ مر گئے. اللہ بھائی یہ اس کی ترتیب ہو گئی. صحیح ہے بھائی, اور کچھ اب یہ کچھ یہ کتاب الفتن میں سے کچھ پڑھوں. یہ بہت یہ مدرسوں میں علماء کرام کی کتابیں پڑھائی جاتی ہے جو پورا جس سے بیان کیا گیا. یہ حضرت زیبہ بن سعید غفاری رضی اللہ تعالیٰ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم ہمیں جھانک کر دے گا, ہم اس وقت باہمی مذاکرہ کر رہے تھے تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تم کس چیز کا تذکرہ کر رہے ہو؟ ہم نے عرض کیا ہم قیامت کا تذکرہ کر رہے ہیں. آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا قیامت ہرگز قائم نہ ہوگی یہاں تک کہ تم اس سے پہلے 10 نشانیاں نہ دیکھ لو. چنانچہ آپ صلی اللہ علیہ وسلم نے اس کو اس طرح ذکر فرمایا, نمبر 1 دھواں, نمبر 2 دجال, نمبر 3 دابت الارض, نمبر 4 مغرب سے سورج کا طلوع ہونا, نمبر 5 عیسیٰ علیہ السلام کا نزول, نمبر 6 یاجوج ماجوج کا خروج, نمبر 7 3 خص جن میں سے ایک مشرق میں یعنی زمین میں دسائے دینے کے واقعات جن میں سے ایک مشرق میں دوسرا مغرب میں تیسرا جزیرہ عرب میں ہوگا, نمبر 10 سب سے آخر میں آگ ہوگی جو یمن سے نکل کر سرزمین محشر کی طرف دھکیل دے گی, اور ایک روایت میں کہ قعر عدن سے نکلنے والی ایک آگ ہوگی جو لوگوں کو محشر کی زمین کی طرف ہانک کر لے جائے گی, اور ایک روایت میں 10ویں نشانی یہ ہے کہ وہ ایک خاص قسم کی ہوا ہوگی جو لوگوں کو سمندروں میں ڈال دے گی. اس لیے آپ اس میں ارشاد فرمایا 6 چیزوں کے ظہور سے پہلے عمل کر لو, 6 چیزوں کے ظہور سے پہلے عمال میں جلدی کر لو, وہ یہ ہے دھواں, نمبر 1, نمبر 2 دجال, نمبر 3 دابت الارض, نمبر 4 مغرب سے سورج کا طلوع, نمبر 5 وہ فتنہ جو عام ہو. اب بھائی جو عام فتنہ ہو تو موبائل کا بھی عمر مشاہد کہہ رہے ہیں کہ سب سے بڑا جو فتنہ اس دور کا جو دجالی فتنہ جو ہے جو عام ہو چکا ہے وہ موبائل پر ہے, اس سے دین دنیا آخرت قبر حشر سب برباد ہوگا. وہ فتنہ جو عام ہو اور خاص کو بھی, اور وہ فتنہ جو عام ہو جو خاص کو بھی اپنی لپیٹ میں لے لے. آ رہا ہے معاملہ عورت کا نمبر بھی بعد میں, بڑے بڑے دیندار بعض متقی لوگ بھی بیچارے عورتوں تک زنا کاری تک موبائل کے ذریعے پہنچے, بچا کے رکھیے تھے جی موبائل آیا پاگل میں شہوت چڑھ گئی کہاں تک رکیں گے اپنے آپ. تو اس لیے یہ موبائل کی لانت بدنظری جو ہے یہ عام لوگوں تک محدود نہیں رہی ہے, بڑے بڑے منصب صاحب منصب لوگ بھی خاص لوگ بھی اس کا شکار ہو چکے ہیں. اب آپ اسلم نے کہ موبائل کا تو نام نہیں لیکن اللہ نے آپ کو شور دیا کہ وہ فتنہ جو عام ہو چکا ہو اور خاص کو بھی اپنی لپیٹ میں لے لے, اور بھی ہو سکتا ہے اور مزید آئندہ اور فتنے بھی ہیں اس طرح کے بارے میں. تو آپ فرما رہے ہیں چھ علامتوں سے پہلے جلدی جلدی تقویٰ اختیار کر لو، اعمال کر لو، یہ پھر وقت نہیں ملے گا. جو حضرت تعالیٰ فرما رہے ہیں نا، غنیمت سمجھ لو اس میں بیٹھنے کو، مبادہ پھر یہ وقت ملے نہ ملے، وقت کو آدمی ضائع نہ کرے. ایک آپ نے حدیث شریف فرمائیے، ترجمہ ہے، حضرت نواز بن سمان رضی اللہ تعالیٰ سے روایت ہے کہ جناب رسول اکرم صلی اللہ علیہ وسلم دجال کا تذکرہ کرتے ہوئے فرمایا، اگر وہ اس وقت نکل آئے جب میں تم میں موجود ہوں تو میں تمہاری طرف سے اس کے خلاف لڑوں گا، اگر وہ ایسے موقع پر نکلے جبکہ میں تم میں موجود نہ ہوں تو ہر شخص اپنی طرف سے جھگڑنے والا ہوگا. یہ آسمان کی نصیحتیں غور سے سنیے، ہر شخص اپنی طرف سے جھگڑنے والا ہوگا، اللہ تعالیٰ میری طرف سے ہر مسلمان کا محافظ ہے، اللہ تعالیٰ میری طرف سے ہر مسلمان کا محافظ ہے. وہ دجال نوجوان بے نہایت گھمریا والے بالوں والا، اس کی آنکھ ابری ہوئی، گویا اس میں عبد العزیز بن قطن سے مشابہ قرار دیتا ہوں میں، جو شخص تم میں سے اس کو پالے تو وہ سورہ کہف کی ابتدائی آیات اس پر پڑھے، اور ایک روایت میں سورہ کہف کی ابتدائی آیات کا تذکرہ ہے، اور یہ بھی ارشاد فرمائے یہ آیت اس کے فتنے سے تمہاری حفاظت کرنے والی ہے. وہ شام و عراق کے درمیان والے راستے سے نکلے گا اور دائیں بائیں فساد پیدا کرے گا. اے اللہ کے بندو، ثابت قدم رہنا. میں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، زمین میں کتنا عرصہ رہے گا؟ آپ نے ارشاد فرمایا 40 سال، اور ایک دن ایک سال کی طرح کا ہوگا، اور ایک دن ایک مہینے کی طرح ہوگا، اور ایک دن پورے ہفتے کی طرح ہوگا، اور بقیہ دن تمہارے عام دنوں کی طرح ہوں گے. ہم نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، وہ دن جو ایک سال کی مانند ہوگا کیا اس میں ہمیں ایک دن کی نمازیں کافی ہو جائیں گی؟ فرمایا نہیں، بلکہ تم اس کے لیے وقت کا اندازہ لگاؤ. ہم نے عرض کیا، رسول اللہ، زمین میں اس کی تیز رفتاری کا کیا حال ہوگا؟ آپ نے ارشاد فرمایا، جس طرح بادل جس کو پیچھے سے ہوا دھکیل رہی ہوتی ہے، چنانچہ اس کا گوبر ایک قوم کے پاس سے ہوگا، وہ ان کو دعوت دے گا کہ وہ اس پر ایمان لے آئیں گے، چنانچہ وہ آسمان کو حکم دے گا تو وہ اس پر بارش برسائے گا، آسمان بارش برسائے گا، زمین کو حکم دے گا اس کے لیے کھیتیاں اگ کر آ جائیں گی، ان کے چر کر آنے والے جانور شام کو لمبی کوہانوں کے ساتھ لوٹیں گے، اور ان کے تھن زیادہ دودھ سے بھرے ہوئے ہوں گے، اور ان کی اونکھیں زیادہ کھچی ہوئی ہوں گی، اور پھر اس کا گزر ایک ایسی قوم کے پاس سے ہوگا جنہیں وہ دعوت دے گا، وہ اس کی بات کو رد کر دیں گے، وہ ان سے لوٹ کر جائے گا تو صبح کے وقت وہ لوگ قحط زدہ ہو جائیں گے، بھوک سے مریں گے، اور ان کے ہاتھوں میں ان کے اموال میں سے مالوں میں سے کوئی چیز نہ رہے گی. اس کا گزر ویرانے کے پاس سے ہوگا تو وہ اسے کہیں گے، اے خزانے اگل دو، تو وہ سارے خزانے اس کے پیچھے اس طرح سے چلیں گے جس طرح شہد کی مکھیاں پیچھے پیچھے چلتی ہیں. پھر وہ ایک آدمی کو بلائے گا جو بھرپور جوان ہوگا، اس کو تلوار سے دو ٹکڑے کر دے گا اور تیر پھینکنے کے فاصلے کے برابر اس کو پھینک دے گا. پھر اس کو بلائے گا تو وہ اس کی طرف متوجہ ہوگا، اس کا چہرہ خوشی سے ٹمٹما رہا ہوگا. وہ اسی حال میں ہوگا جب اللہ تعالیٰ حضرت عیسیٰ علیہ السلام کو بھیجے گا. چنانچہ دمشق کے مشرقی سفید کنارے کے پاس اتریں گے، وہ دو زعفرانی کپڑے پہنے ہوئے ہوں گے اور اپنے دونوں ہاتھ فرشتوں کے پروں پر رکھے ہوئے ہوں گے. جب وہ اپنا سر جھکائیں گے تو اس سے پانی کے قطرے ٹپکیں گے، اور جب وہ سر کو اٹھائیں گے تو موتیوں کی طرح اس سے قطرے گریں گے. کوئی کافر ایسا نہیں ہوگا جو ان کی سانس کی ہوا کو پائے اور زندہ رہے، اور ان کا سانس اس مقام تک جائے گا جہاں تک ان کی نظر کی انتہا ہوگی. حضرت عیسیٰ علیہ السلام دجال کو تلاش کریں گے، یہاں تک کہ اس کو باب رد پر پالیں گے اور اس کو قتل کر ڈالیں گے. پھر عیسیٰ علیہ السلام ایسے لوگوں کے پاس جائیں گے جنہیں اللہ نے دجال سے محفوظ کر رکھا ہوگا. آپ ان کے چہروں کو پوچھیں گے اور جنت میں ان کے درجات کی وضاحت فرمائیں گے. وہ اسی دوران میں ہوں گے کہ اللہ تعالیٰ عیسیٰ علیہ السلام کی طرف وہی فرمائیں گے، میں نے اپنے ایسے بندوں کو نکالا ہے جن سے لڑائی کی کسی کو طاقت نہیں، تم میرے بندوں کو لے کر طور کی طرف چلے جاؤ. چنانچہ اللہ تعالیٰ یاجوج ماجوج کو بھیجیں گے جو ہر ٹیلے سے کھسکتے ہوئے نظر آئیں گے. ان کا پہلا گروہ بحرہ تبریہ کے پاس سے گزرے گا، وہ اس کا تمام پانی پی جائیں گے. جب ان کا پچھلا گروہ آئے گا تو اس طرح کہے گا، یہاں بھی کسی وقت پانی ہوا کرتا تھا. وہ چلتے چلتے جبل خمر تک پہنچیں گے، یہ بیت المقدس کا ایک پہاڑ ہے. وہ کہیں گے، ہم نے زمین کے سب لوگوں کو قتل کر ڈالا، مار دیا، اور اب آسمان والوں کو بھی قتل کریں. چنانچہ وہ اپنے تیر آسمان کی طرف پھینکیں گے تو اللہ تعالیٰ ان کے تیروں کو خون سے بھرا لکھپت واپس کریں گے. اللہ کے نبی عیسیٰ علیہ السلام ان کے ساتھ محفوظ ہوں گے اور بیل کا ایک سر وہ 100 دینار سے بہتر ہوگا. آج کے 100 دینار کو اللہ تعالیٰ کے پیغمبر عیسیٰ علیہ السلام اور ان کے اصحاب اللہ کی بارگاہ میں التجا کریں گے. چنانچہ اللہ تعالیٰ یاجوج ماجوج پر ان کی گردنوں میں نغف نامی بیماری پیدا کریں گے. چنانچہ وہ ایک ہی صبح میں ایک ہی نفس کی طرح سب مر جائیں گے. پھر اللہ عیسیٰ علیہ السلام اور ان کے ساتھ زمین پر اتریں گے, یعنی یاجوج ماجوج کو ہلاک کر دیں گے, اور پھر اس کے بعد عیسیٰ علیہ السلام اور ان کے ساتھی زمین پر اتریں گے جو چھپ کے کہیں چلے گئے ہوں گے. پھر دوبارہ آئیں گے. زمین میں ایک بالش بھی جگہ ایسی نہیں ہوگی جو ان کی لاشوں اور بدبو سے اٹی ہوئی نہ ہو. بس اللہ تعالیٰ کے پیغمبر عیسیٰ علیہ السلام ان کے ساتھ اللہ کی بارگاہ میں رجوع کریں گے تو اللہ تعالیٰ ایسے پرندے بھیج دیں گے جو بختی اونٹوں کی گردنوں جیسے ہوں گے, جو انہیں اٹھا کر اس جگہ پھینک دیں گے جہاں اللہ تعالیٰ چاہیں گے. اور ایک روایت میں وہ ان کو نہبل میں پھینک دیں گے اور مسلمان ان کی کمانے اور نیزے اور ترکشوں سے 7 سال تک آگ جلائیں گے. پھر اللہ تعالیٰ ایک بارش بھیجیں گے جس سے کوئی کچا اور بالوں والا گھر بھی خالی نہیں رہے گا. تو اس طرح اللہ تعالیٰ زمین کو دھو ڈالیں گے یہاں تک کہ شیشے کی طرح ہو جائے گی, جیسا بھی بیان میں بتایا تھا. پھر زمین کو کہا جائے گا اپنی فصلیں اگاؤ اور اپنی برکتوں سے سیراب کرو. تو اس وقت ایک گروہ ایک انار کو کھائے گا اور اس کے چھلکے میں وہ سایہ لیں گے. بتائیے آپ, اتنا بڑا انار ہوگا اس کے چھلکے میں سایہ دیوار بن جائے گا اور لوگوں کی دودھ میں برکت دی جائے گی. یہاں تک کہ گھاون اونٹنی وہ جماعت کی نہیں کافی ہوگی اور ایک گھاون گائے قبیلے کی نہیں کافی ہوگی اور ایک گھاون بکری خاندان کی نہیں کافی ہوگی. وہ اسی حالت میں ہوں گے کہ اللہ تعالیٰ ایک پاکیزہ ہوا بھیجیں گے جو ان کے بغلوں کے نیچے والے حصے کو متاثر کرے گی, ہر مومن اور مسلمان کی روح کو قبض کر لے گی, اور بدترین لوگ رہ جائیں گے جو گدھے کی طرح جتنی کریں گے. ان پر قیامت ان پر واقع ہو جائے گی. ترتیبات تو ختم ہو گئے, ابھی آگے پیچھے کچھ احادیث ہو سکتی ہیں. حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, جب دجال نکلے گا تو اس کی طرف ایک مسلمان آدمی آئے گا, اس کو دجال کے سپاہی ملیں گے اور کہیں گے تو کہاں جا رہا ہے؟ وہ کہے گا میں اس نکلنے والے کی طرف جا رہا ہوں. راوی کہتا ہے کہ وہ اسے کہیں گے کیا تو ہمارے رب پر ایمان نہیں لاتا؟ وہ کہے گا ہمیں اپنے رب کے بارے میں تمہارے رب کے بارے میں مجھے کچھ علم نہیں, دجال کے بارے میں نہیں. وہ کہیں گے اسے مار ڈالو. پھر وہ ایک دوسرے سے کہیں گے کیا تمہارے رب نے تمہیں اس کی اجازت دی؟ یعنی دجال نے کہ بغیر اس کی اجازت کے اس کو قتل کر دو. چنانچہ اس کو لے کر دجال کے پاس جائیں گے تو مومن اس کو دیکھتے ہی کہے گا, اے لوگوں, یہ تو وہی دجال ہے جس پر رسول اللہ صلی اللہ علیہ وسلم نے تذکرہ کیا ہے. دجال اس کا سر زخمی کرنے کا حکم دے گا اور اس کے سر کو زخمی کر دیا جائے گا. پھر اس کو کہے گا اس کو پکڑو اور اس کے سر کو زخمی کر دو. چنانچہ اس کی پشت اور پیٹ کو مار کر چوڑا کر دیا جائے گا. پھر دجال اس سے پوچھے گا کیا تم مجھ پر ایمان نہیں لاتا؟ وہ کہے گا مسیح کذاب ہے, تو جھوٹا ہے. راوی کہتے ہیں پھر اس کے بارے میں حکم دیا جائے گا کہ آرے کے ساتھ اس کے سر کی چوٹی سے ٹانگوں کے درمیان پر اس کو چیر دیا جائے. پھر ان دونوں ٹانگوں کے درمیان دجال چلے گا. پھر اسے کہے گا اٹھ, وہ سیدھا کھڑا ہو جائے گا. پھر دجال اسے کہے گا کیا تو مجھ پر ابھی بھی ایمان نہیں لاتا؟ تو یہ جواب دے گا تیرے متعلق میری بصیرت میں اور زیادہ اضافہ ہو گیا ہے. یعنی چنانچہ کہے گا اے لوگو, یہ میرے بعد کسی اور شخص کے ساتھ ایسا نہ کر سکے گا. یعنی کیا علم والا متقی ہوگا؟ وہ اتنی فائٹ کرے گا بھائی. راوی کہتے ہیں کہ اس کو دجال پکڑے گا تاکہ اس کو ذبح کرے تو اس کی گردن سے گلے تک تانبا اس کی گردن سے گلے تک اس کو تانبا کر دیا جائے گا. تو دجال اس پر کوئی اختیار نہ چلا سکے گا. پھر اس کے ہاتھ پاؤں سے پکڑ کر اس کو آگ میں ڈال دیا جائے گا. لوگ یہ گمان کریں گے کہ اس کو آگ میں ڈال دیا گیا, حقیقت میں اس کو جنت میں ڈال دیا گیا ہوگا. آپ نے ارشاد فرمایا, اللہ کی ہیں, یہ آدمی شہادت کے اعتبار سے عظیم ترین مرتبے والا ہوگا. اور ایک آخری حدیث اسی رہ گئی ہے, پرفتن ماحول میں نجات کی راہ. حضرت عبداللہ بن عمرو بن عاص رضی اللہ عنہ سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, اس وقت تم کیا کرو گے جب تم اپنے کو ناکارا لوگوں کے زمانوں میں پاؤ گے؟ یعنی اسلم خود کہہ رہے ہیں تو اس وقت کرو گے کیا, اور یہ تو بتاؤ کہ جب تم اپنے آپ کو بیکار اور ناکارا لوگوں کے زمانے میں پاؤ, جن کے عہد و پیمان اور جن کی امانتیں خلط ملط ہوں اور آپس میں اختلاف رکھے ہیں, گویا وہ वो गोया वो लोग इस तरह के हो जाएं। ये कहकर आपने अपनी उंगलियों को एक दूसरे के अंदर दाखिल किया। हजरत अब्दुल्ला ने यह सुनकर अर्ज किया कि आप इस्लाम मुझे हिदायत फरमाइए कि उस वक्त मैं क्या करूँ। तो आपने इरशाद फरमाया, उस वक्त तुम पर लाजिम होगा कि उस चीज को अख्तियार करो और उस पर अमल करो जिसको तुम दीन व दयानत की रोशनी में हक जानो, और उस चीज से बचो, नफरत करो जिसको तुम नाहक बुरा और नाजायज हराम समझते हो। ने सिर्फ अपने काम और अपनी भलाई से मतलब रखो, खुद को अवाम नाश से दूर कर लो। क्या चीज? अपने काम से काम रखो और अपनी भलाई से मतलब रखो, खुद को अवाम नाश से दूर कर लो। और एक रिवायत में यूं भी मनकूल है कि अपने घर में पड़े रहो, बिना जरूरत इधर उधर ना जाओ, अपनी जबान को काबू में रखो, जिस चीज को हक जानो उसको अख्तियार करो, जिस चीज को बुरा जानो उसको छोड़ दो, अपने काम से काम रखो और अवाम नाश से दूर रहो। अल्लाह जल्ला जलालहू तआला शान, ये कुछ जो बोला गया है अल्लाह पाक सब बातों पर हम सबको अमल करने की तौफीक अता फरमाए, और दज्जाली हथकंडों से, उसके फितनों से, और दज्जाली जितनी भी मुहर्रिकात हैं जो चीज़ें, उनसे बचने की हमें तौफीक अता फरमाए अल्लाह पाक। और जो दज्जाली जो चीज़ें हैं, चाहे वो खाने पीने से मुतालिक हों, पहनने ओढ़ने से मुतालिक हों, और जो भी चीज़ें हैं उनका ताल्लुक किसी न किसी दर्जे में दज्जाल से जाके कनेक्ट होता है, जिससे मामला को उन चीज़ों से बचें। ठीक है ना। सबसे बड़ी चीज़ भाई जो अभी भी काम आएगी, दज्जाल की अभी का हुक्म दज्जाल का दौर मिलेगी, लेकिन फिर भी दुनिया में बहुत से मसाइल चलते रहे, तो तकवे को मुकदम रखना। या रब करीम, या हमर रहीम, या अल्लाह जो कुछ भी बोला गया सुना, या अल्लाह उसको अपनी बारगाह में कबूल फरमा दे। हमारा मिल बैठने तेरी रजा तेरी खुशी की नहीं, या अल्लाह उसको अपनी बारगाह में कबूल फरमाते हुए हम सबकी कामिल मफरत फरमा। या अल्लाह हम सबको कामिल तकवा नसीब फरमा। या अल्लाह नफ्स परस्ती की तबा से हमें निजात दे दे। या रब करीम, हमारी हमें दिल दिमाग और आसाबी तौर पर मजबूत कर दे। अल्लाह पाक बहुत ज़्यादा लग्जरियस और अयाशी से हमारी हिफाजत फरमा। अल्लाह दुनिया की नेमत हों लेकिन हमारा मिजाज ऐसा बना दे कि उनको बकदर ज़रूरत ही इस्तेमाल करें। दुनिया की जो नशे व फराश और दुनिया की जो दिलकशी गैर ज़रूरी नाजायज जो हराम है अल्लाह वो हमारे कुलूब से निकाल दे। दुनिया को चंद रुबा समझने की हमको तौफीक अता फरमा। या अल्लाह मरने से पहले मरने की तैयारी नसीब फरमा। अचानक और गफलत की मौत से हम सब की हिफाजत फरमाना। या अल्लाह दुनिया से सब उठाना जब तुम उनसे राजी हो, खुश हो। या अल्लाह दज्जाल के फितनों से, जो आपने फितनों से बचने की दुआ की, उनमें सबसे बड़ा दज्जाल का फितना है, औरतों का फितना है, माल का फितना है। अल्लाह पाक ने तमाम फितनों से बचने की, जो जो फितने हैं जिनसे बचने की आप सबने दुआएं मांगी, अल्लाह उन सबको उन दुआओं में हमें शामिल फरमा दे। अल्लाह हर फितने से हम सबको बचा ले। अल्लाह बुरे वक्त बुरी घड़ी से पहले अल्लाह पाक हम सबका खात्मा ईमान पर मुकद्दर फरमा। या अल्लाह हाजरीन मजलिस में से जिस जिसके दिल में जो भी जायज़ हाजात हैं, या अल्लाह उन सबकी हम सबकी जायज़ हाजात को पूरा फरमा दे। जो भी हैं महरूम ना जाए, दुनिया भी बना दे, आखरत भी बना दे। या अल्लाह जितने भी बीमार हैं उन सबको शिफा कुल्ली नसीब फरमा। जितने भी मुसीबत ज़दा हैं अल्लाह उनकी मुसीबतों को दूर फरमा। तमाम परेशान हाल परेशान लोगों की परेशानियों को दूर फरमा। या अल्लाह फ़लस्तीनी मुसलमानों की जान माल इज़्ज़त आबरू की हिफाजत फरमा। या अल्लाह कश्मीरी मुसलमानों की और इंडिया मुसलमानों को जो ज़ुल्म सितम हो रहा है, उन सब की आलम इस्लाम की सब की जान माल इज़्ज़त आबरू की हिफाजत फरमा। और इस्लाम दुश्मन जितने भी लोग हैं अल्लाह उनको हिदायत दे, और जिनके मुकद्दर में हिदायत नहीं है उनको तबाह बर्बाद कर दे, सफ़े हस्ती से मिटा दे, व्रत का निशान बना दे। अल्लाह मेरे वालिद साहब की और मेरे मुर्शिदीन की और हमारे जुमला महरूमिन की, कुल मोमिनीन मोमिनात की, कुल जन्नात की सब की कामिल मफ़रत फरमा। मेरे सास ससुर की मफ़रत फरमा। सब की कब्रों को नूर से भर दे। या रब करीम, या हम रहमीन, अल्लाह सारे जिक्र की मजाद से कबूल फरमा ले। हमारा मेरे बैठना कबूल फरमा ले। रब्बना तक़बल मिन्ना इन्नका तस्मीउल अलीम। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व अला आलि मुहम्मद। आमीन सुम्मा आमीन या रब्बुल आलमीन।